मेरा प्यारा देशवासीहरू, आज बिहानै मलाई दिल्लीका नौजवानहरूसित केही समय बिताउने अवसर प्राप्त भयो अनि म मान्दछु कि आउने दिनहरूमा देशभरि खेलको रङले प्रत्येक नौजवानहरूको उत्साह र उमङ्गको रङलाई रङ्गाउनेछ। हामी सबैलाई थाहा छ कि केही दिनमा विश्वको सबैभन्दा ठूलो खेलहरूको महाकुम्भ सुरु हुन लागिरहेछ। रियो हाम्रो कानमा घरिघरि गुन्जनेछ, सारा विश्वले खेल्नेछ। विश्वका प्रत्येक देशले आफ्ना खेलाडीहरूको प्रदर्शनमाथि नजर राख्नेछ, तपाईँले पनि राख्नुहुनेछ। हाम्रो आशा अपेक्षाहरू त धेरै हुन्छन्, तर रियोमा जो खेल्नको लागि गएका छन् ती खेलाडीहरूको हौसला बढाउने काम 125 करोड देशवासीहरूको हो। आज दिल्लीमा भारत सरकारले रन फर रियो, खेल अनि बाँच, खेल अनि खुसी बन एउटा साह्रै राम्रो आयोजन गरेको छ। हामी पनि आगामी दिनहरूमा जहाँ भए पनि हाम्रा खेलाडीहरूको निम्ति केही न केही गरौँ। यहाँसम्म जुन खेलाडी पुग्दछन् उनीहरूले कठोर परिश्रम गरे पश्चात त्यहाँ पुग्न सक्दछन्। एक प्रकारको कठोर तपस्या गर्दछन् उनीहरूले। खाने कुराको शौक जति नै भए पनि त्यसलाई छोड्नु पर्दछ। ठण्डामा सुत्ने इच्छा भए पनि ओछ्यान छोडेर मैदानमा जानु पर्दछ। अनि केवल खेलाडी मात्र होइन तर तिनका माता पिता पनि त्यतिकै मनयोगसित आफ्ना बालकहरूको पछि लाग्छन्। खेलाडी रातोरात बन्न सक्दैन, एउटा ठूलो तपस्या पछि मात्र बन्न सकिन्छ। जित अनि हारको महत्व हुँदछ, तर साथसाथै यस खेलसम्म पुग्न त्यो भन्दा पनि महत्वपूर्ण हुँदछ। यसैले हामी सबै देशवासीहरूले रियो ओलम्पिकका लागि गएका हाम्रा सबै खेलाडीहरूप्रति शुभकामना प्रकट गरौँ। तपाईँहरूको तर्फबाट यो काम गर्न म पनि तयार छु। यी खेलाडीहरूसम्म तपाईँको सन्देश पुर्याउनको निम्ति देशको प्रधानमन्त्री पोस्टम्यान बन्न तयार छ। तपाईँले मलाई नरेन्द्र मोदी एपमा खेलाडीको नाममा शुभकामना पठाउनुहोस्, म तपाईँको शुभकामना उनीहरूसम्म पुर्याउनेछु। म पनि 125 करोड देशवासीहरू सर एकजना देशवासी एउटा नागरिकको हैसियतले खेलाडीहरूको हौसला बढाउन तपाईँहरूको साथमा रहनेछु। आउनुहोस्, हामी सबैले आउने दिनहरूमा एक एक खेलाडीलाई जति गौरवान्वित गर्न सक्छौँ उसको प्रयासलाई पुरस्कृत गर्न सक्छौँ गरौँ। अनि जब म रियो ओलम्पिकको कुरा गरिरहेछु त एकजना कविता प्रेमी पन्जाब केन्द्रीय विश्वविद्यालयका विद्यार्थी सूरज प्रकाश उपाध्यायले उनले एउटा कविता पठाएका छन्। हुनसक्छ अरू पनि थुप्रै कविहरू होलान् जसले कविता लेखेका छन्। सायद कविता लेख्नुहुन्छ होला कतिपयले, त्यसलाई स्वरबद्ध पनि गर्नेछन्, हरेक भाषामा गर्नेछन्। तर मलाई सूरजज्यूले जुन कविता पठाएका छन् त्यसलाई म तपाईँहरूसित सेयर गर्न चाहन्छु। सुरु हुई ललकार खेलौँ कि, सुरु हुई ललकार खेलौँ कि, प्रतियोगिताओं की बहार की, खेलों के इस महाकुम्भ में रियो की रुम झुम में, खेलों के इस महाकुंभ में रियो की रुम झुम में, भारत की ऐसी शुरुआत हो, भारत की ऐसी शुरुआत हो, सोने चांदी और कांसे की बरसात हो, भारत की ऐसी शुरुआत हो, सोने चांदी और कांसे की बरसात हो, अब हमारी भी बारी हो, ऐसी अपनी तैयारी हो, हो निशाना सोने पे, हो निशाना सोने पे, न हो निराश तुम खोने पे, न हो निराश तुम खोने पे, करोड़ों दिलों की शान हो, अपने खेलों की जान हो, करोड़ों दिलों की शान हो, अपने खेलों की जान हो, ऐसे कीर्तिमान बनाओ, रियो में ध्वज लहराओ, रियो में ध्वज लहराओ। सूरजज्यू, तपाईको भावनालाई म यी सबै खेलाडीहरूप्रति अर्पित गर्दछु अनि मेरो तर्फबाट 125 करोड देशवासीहरूको तर्फबाट रियोमा हिन्दुस्तानको झण्डा फहराउनको निम्ति धेरै धेरै शुभकामना व्यक्त गर्दछु। एकजना नौजवान अङ्कित हुनुहुन्छ, उनले मलाई राष्ट्रपति अब्दुल कलामज्यूको पुण्यतिथि स्मरण गराउनु भएको छ। गत सप्ताह अब्दुल कलामज्यूको पुण्यतिथिमा देश अनि दुनियाँले श्रद्धाञ्जली दियो, तर जब पनि अब्दुल कलामज्यूको नाम आउँदछ त साइन्स, टेक्नोलोजी, मिसाइल एउटा भावी भारतको सामर्थ्यको चित्र हाम्रो आँखाको सामुन्ने अङ्कित हुँदछ। अनि यसैले अङ्कितले पनि लेखेका छन् कि तपाईँको सरकारले अब्दुल कलामज्यूको सपनालाई साकार गर्न के गरिरहेछ। तपाईँको कुरा सही हो, आगामी युग टेक्नोलोजी ड्रिभन अनि टेक्नोलोजी सबैभन्दा अधिक चञ्चल छ। दिन प्रतिदिन टेक्नोलोजी बदली हुँदछ, दिन प्रतिदिन नयाँ रूप धारण गर्दछ। दिन प्रतिदिन नयाँ प्रभाव पैदा गर्दछ, त्यो बदलिरहन्छ। तपाईँले टेक्नोलोजीलाई समातेर राख्न सक्नुहुन्न, तपाईँले समात्न खोज्दा त्यो तपाईँदेखि धेरै टाढा नयाँ रङ्ग रूपको साथमा सजिन्छ। अनि त्यसलाई यदि हामीले कदम मिलाउनु हो भने हामी त्योभन्दा अगाडि जानुपर्छ। त्यसो हुँदा हाम्रो निम्ति पनि रिसर्च र इनोभेसन यो टेक्नोलोजी प्राण हो। रिसर्च र इनोभेसन नभए जसरी निश्चल पानीमा गन्दगी फैलन्दछ टेक्नोलोजी पनि बोझ बन्दछ। अनि यदि हामी रिसर्च र इनोभेसन बिना पुरानो टेक्नोलोजीको भरोसामा जिउन थाल्यौँ भने त हामी विश्वमा बदलिँदो युगमा कालबाह्य हुनेछौँ। अनि यसैले नयाँ पिँढीमा विज्ञानप्रति आकर्षण, टेक्नोलोजीप्रति रिसर्च र इनोभेसन अनि यसको निम्ति सरकारले पनि थुप्रै पाइला चालेको छ। अनि यसैले त म भन्दछु लेटेस्ट एम टु इनोभेट। अनि जब म लेटेस्ट एम टु इनोभेट भन्दछु त मेरो एमको मतलब हो अटल इनोभेसन मिसन। नीति आयोगद्वारा अटल इनोभेसन मिसनलाई बढावा दिइरहेको छ। एउटा इच्छा छ यो एमद्वारा अटल इनोभेसन मिसनद्वारा सम्पूर्ण देशमा एउटा इको सिस्टम तयार होस् भनेर। इनोभेसन, एक्सपेरिमेन्ट, इन्टरप्रिनरसिप यो एउटा सिलसिला चलोस् अनि यसबाट रोजगारका नयाँ सम्भावनाहरू पनि बढ्नेवाला छ। हामीले नेक्स्ट जेनेरेसन इनोभेटर्स यदि तयार गर्नुपर्छ भने हाम्रा बालकहरूलाई त्यससित जोड्नुपर्नेछ। अनि यसैले भारत सरकारले एउटा अटल टिङ्करिङ ल्याब्सको इनिसिएटिभ लिएको छ। जहाँ जहाँ पनि स्कुलहरूमा यस्ता टिङ्करिङ ल्याब इस्टाब्लिस हुनेछ उनीहरूलाई 10 लाख रुपियाँ दिनेछ अनि 5 वर्षको अवधिमा रखरखाउको निम्ति पनि 10 लाख रुपियाँ दिनेछ। त्यसै गरी इनोभेसनसित सिधा सम्बन्ध आउँदछ इन्क्युबेसन सेन्टरको। हामीसित यदि सशक्त र समृद्ध इन्क्युबेसन सेन्टर भए त इनोभेसनको लागि, स्टार्टअप्सको लागि प्रयोग गर्नको निम्ति त्यसलाई एउटा स्थितिमा ल्याउनको लागि एउटा व्यवस्था मिल्दछ। नयाँ अटल इन्क्युबेसन सेन्टरको निर्माण पनि आवश्यक छ अनि पुराना इन्क्युबेसन सेन्टरलाई ताकत दिनु पनि त्यतिकै आवश्यकता छ। अनि म जुन अटल इन्क्युबेसन सेन्टरको कुरा गर्दछु त्यसको लागि पनि 10 करोड रुपियाँ जस्तो धेरै ठूलो धनराशि दिने दिशामा पनि सरकारले सोचेको छ। त्यसरी नै भारत अनेक समस्याहरूसित जुझिरहेको छ। दैनिक जीवनमा हामीले धेरै समस्याहरू देख्दछौँ। अब हामीले टेक्नोलोजिकल सल्युसन खोज्नु पर्दछ। हामीले एउटा अटल ग्रान्ड च्यालेन्जेस देशका युवा पिँढीलाई आह्वान गरेका छौँ कि तपाईँले समस्या भोग्नु परे त्यसको समाधानको निम्ति टेक्नोलोजीको मार्ग खोज्नुहोस्, रिसर्च गर्नुहोस्, इनोभेसन गर्नुहोस्। भारत सरकार हाम्रो समस्याहरूको समाधानको लागि खोजिएका टेक्नोलोजीलाई विशेष पुरस्कार दिएर बढावा दिन चाहन्छ अनि मलाई खुसी छ कि यी कुराहरूमा मानिसहरूको रुचि जागेको छ। जब हामीले टिङ्करिङ ल्याबको कुरा गर्यौँ, लगभग 13,000 भन्दा अधिक स्कुलहरूले आवेदन गरे अनि जब हामीले इन्क्युबेसन सेन्टरको कुरा गर्यौँ, 4,000 भन्दा अधिक एकाडेमिक र नन एकाडेमिक इन्स्टिट्युसनहरू इन्क्युबेसन सेन्टरको लागि अघि आए। मलाई विश्वास छ कि अब्दुल कलामज्यूलाई साँचो श्रद्धाञ्जली, रिसर्च इनोभेसन हाम्रो दैनिक जीवनको समस्याहरूको समाधानको निम्ति टेक्नोलोजी, हाम्रो कठिनाइहरूबाट मुक्तिको निम्ति सरलीकरण, त्यसमाथि हाम्रा नयाँ पिँढीले जति काम गर्नेछन् उनीहरूको योगदान 21औं शताब्दीको आधुनिक भारतको लागि अहम हुनेछ अनि त्यही नै अब्दुल कलामज्यूको निम्ति पनि साँचो श्रद्धाञ्जली हुनेछ। मेरा प्यारा देशवासीहरू, केही समय अघि हामीले अनिकालको बारेमा चिन्ता गरिरहेका थियौँ अनि अहिले वर्षाको आनन्द पनि आइरहेको छ त बाढको खबर पनि आइरहेको छ। राज्य सरकार र केन्द्र सरकार मिलेर बाढ पीडितहरूलाई सहायता गर्नको निम्ति काँधमा काँध मिलाएर सक्तो प्रयास गरिरहेका छन्। वर्षाको कारणले कतिपय कठिनाइहरू भए तापनि हरेक मन, हरेक मानवीय मन पुलकित हुँदछ किनकि हाम्रो पूर्ण आर्थिक गतिविधिको केन्द्रबिन्दुमा वर्षा हुँदछ, खेतीपाती हुँदछ। कहिलेकाहीँ यस्ता बिमारहरू आउँदछन् कि हामीले जीवनभरि पश्चाताप गर्नुपर्दछ तर यदि हामी जागरूक रह्यौँ भने, सतर्क रह्यौँ भने, प्रयत्नशील रह्यौँ भने यसबाट बाँच्नको निम्ति उपाय पनि खुबै सजिलो छ। डेङ्गुलाई लिनुहोस्, डेङ्गुबाट बाँच्न सकिन्छ। अलिकति स्वच्छतामाथि ध्यान दिन सके, अलिकति सतर्क रहन सके अनि सुरक्षित बस्ने प्रयास गर्न सके नानीहरूमाथि विशेष ध्यान दिनुपर्छ अनि यो जुन सोच छ गरिब बस्तीमा मात्र यो बिमार हुन्छ भनेर डेङ्गु सुखी समृद्ध इलाकामा सबभन्दा पहिला आउँदछ अनि यसलाई हामीले बुझ्नुपर्दछ। तपाईँले टिभीमा एडभर्टिजमेन्ट हेर्नुहुन्छ तर कहिलेकाहीँ हामीले त्यसमाथि जागरूक एक्सन लिने सम्बन्धमा अलिकति हामी उदासीन बन्दछौँ। सरकार अस्पताल डाक्टर यिनीहरूले त आफ्नो काम अवश्य गर्नेछन् तर हामी पनि आफ्नो घरमा आफ्नो इलाकामा आफ्नो परिवारमा डेङ्गुलाई प्रवेश गर्न नदिउँ अनि पानीले गर्दा हुने कुनै बिमारी पनि नआओस् यसको निम्ति सतर्क रहनु पर्दछ। म तपाईँहरूप्रति यही प्रार्थना गर्दछु। एउटा अर्को समस्यातर्फ म प्यारा देशवासीहरू तपाईँहरूको ध्यान आकर्षित गर्न चाहन्छु। जीवन हाम्रो धेरै व्यस्त बनेको छ, यति धेरै दौडधुप गर्नु परिरहेछ कि कहिलेकाहीँ हामीले आफ्नो लागि समेत सोच्ने समय पाउन सक्दैनौँ। बिमार हुँदा चाँडै ठिक हुने मन हुन्छ, यसैले कसैले भने एन्टिबायोटिक खाने गर्दछन्। तत्काल त त्यो बिमारीबाट मुक्ति पाइन्छ, तर मेरा प्यारा देशवासीहरू यसरी हिँड्दा हिँड्दै एन्टिबायोटिक खाने आदतले कुनै गम्भीर सङ्कट पनि पैदा गर्न सक्छ। हुनसक्छ तपाईँले केही क्षणको निम्ति राहत पाउनुहुन्छ, तर डाक्टरको सल्लाह बिना हामीले एन्टिबायोटिक खानु बन्द गर्नुपर्छ। डाक्टरले जबसम्म लेखेर दिँदैनन् तबसम्म हामी त्यसबाट बाँचौँ। हामीले यो सर्टकटको माध्यम पनि अपनाउनु हुँदैन किनकि यसबाट एउटा नयाँ कठिनाई पैदा भइरहेछ, किनकि जताभावी एन्टिबायोटिक उपयोग गर्नाले पेसेन्टलाई तत्कालीन लाभ त हुँदछ तर यसको जुन जीवाणु छ ती जीवाणुहरू यी दबाईहरूको आदि बन्दछन् अनि फेरि दबाईहरू यी जीवाणुहरूको निम्ति बेकार साबित हुँदछन् अनि फेरि यो लडाइँसित लड्न नयाँ दबाई बनाउन वैज्ञानिक शोध गर्न धेरै समय लाग्दछ अनि त्यतिन्जेलसम्ममा यी बिमारीहरूले नयाँ समस्याहरू पैदा गर्दछन् अनि यसैले यसमाथि जागरूक रहन अति आवश्यक छ। एउटा अर्को समस्या आएको छ कि डाक्टरले भनेका छन् यो एन्टिबायोटिक लिनुहोस् भनेर अनि उसले त्यसको खुराक 15 गोली लिनुपर्छ, 5 दिनमा लिनुपर्छ भनेका छन् भने म तपाईँहरूसित आग्रह गर्दछु कि डाक्टरले भने जति दबाई तपाईँले अवश्य खानुपर्छ, यसको कोर्स पुरा गर्नुपर्छ। बिचैमा छोड्नुभयो भने त्यसले जीवाणुलाई फाइदा गर्दछ, आवश्यकभन्दा अधिक लिनुभयो भने पनि त्यसले जीवाणुलाई फाइदा गर्दछ अनि जति दिनको जति गोलीको कोर्स निश्चित भएको छ त्यसलाई पुरा गर्नु पनि त्यतिकै आवश्यक हुँदछ। स्वास्थ्य ठिक भएपछि अब आवश्यकता छैन भन्यो भने यसले जीवाणुलाई फाइदा गर्दछ अनि जीवाणु ताकतवर बन्दछन्। जुन जीवाणुले टिबी र मलेरिया फैलाउँदछ तिनीहरूले तेज गतिमा आफ्नो भित्र यस्तो बदलाव ल्याइरहेछन् कि कुनै दबाईको असर नै हुन सक्दैन। मेडिकल भाषामा यसलाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ अनि यसैले एन्टिबायोटिकको उपयोग कसरी गर्नु यसको नियमहरूको पालन गर्नु पनि त्यतिकै आवश्यक छ। सरकार एन्टिबायोटिक रेसिस्टेन्सलाई रोक्नको लागि प्रतिबद्ध छ अनि तपाईँले देख्नुभएको होला हिजो आज एन्टिबायोटिकको जुन दबाईहरू बिक्दछन् त्यसको जुन पत्ता हुन्छ त्यसमाथि एउटा रातो धर्काले तपाईँलाई सचेत गरिएको हुन्छ, त्यसमाथि तपाईँले अवश्य ध्यान दिनुहोला। जब हेल्थको कुरा उठेको छ त म एउटा कुरा यसमा जोड्न चाहन्छु। हाम्रो देशमा गर्भावस्थामा जुन आमाहरू छन् उनीहरूको जीवनको चिन्ताले मलाई कहिलेकाहीँ खुबै सताउँदछ। हाम्रो देशमा हरेक साल लगभग 3 करोड महिलाहरूले गर्भावस्था धारण गर्दछन् तर कतिपय आमाहरू प्रसूतिको समय मर्दछन्। कहिले आमाको मृत्यु हुन्छ त कहिले बालकको अनि कहिले बालक र आमा दुवैको मृत्यु हुन्छ। पछिल्लो 1 दशकमा आमाहरूको असामयिक मृत्युको दरमा कमी आएको कुरा साँचो हो, तर पनि आज पनि धेरै मात्रामा गर्भवती आमाहरूको जीवन बचाउन सकिएको छैन। गर्भावस्थाको समयमा अथवा त्यसपछि खुनको कमी, प्रसव सम्बन्धी संक्रमण, हाई बिपी कुन कुराले कहिले उसको जीवन बर्बाद गरिदिन्छ भन्न सकिन्न। यिनै कुराहरूलाई ध्यानमा राखेर भारत सरकारले विगत केही महिना अघिदेखि एउटा नयाँ अभियान सुरु गरेको छ, प्रधानमन्त्री सुरक्षित मातृत्व अभियान। यो अभियान अन्तर्गत प्रत्येक महिनाको 9 तारिक सरकारी स्वास्थ्य केन्द्रहरूमा सबै गर्भवती महिलाहरूको निशुल्क जाँच गरिन्छ। म प्रत्येक गरीब परिवारहरूसित आग्रह गर्दछु कि सबै गर्भवती महिलाहरूले 9 तारिकको दिन यो सेवाको लाभ अवश्य उठाउनुहोला, ताकि 9 महिनासम्म पुग्दा पुग्दा यदि कुनै तकलिफ भए अघिबाटै त्यसको निम्ति पनि उपाय गर्न सकौँ, आमा र बालक दुईको जिन्दगी बचाउन सकौँ। अनि मैले त गाइनोकोलोजिस्टहरूलाई भनेको छु कि यदि तपाईँहरूले महिनामा एक दिन गरिब आमाहरूको लागि सिथैमा यो सेवा दिन सक्नुहुन्छ कि हुँदैन भनेर, कि मेरा डाक्टर भाइ बहिनीहरूले एक सालमा 12 दिन गरिबहरूको निम्ति यो काम गर्न सक्नुहुन्न। पछिल्ला दिनहरूमा मलाई कैयन डाक्टरहरूले पत्रचार गरेका छन्। हजारौँ यस्ता डाक्टरहरू छन् जसले मेरो कुरालाई मानेर यो कार्यलाई अघि बढाएका छन्। तर भारत यति ठूलो देश हो, लाखौँ डाक्टरहरू यस अभियानमा सामेल हुनुपर्दछ। मलाई विश्वास छ तपाईँहरूले अवश्य गर्नुहुन्छ। मेरा प्यारा देशवासीहरू, आज सम्पूर्ण विश्वले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ, पर्यावरण यसको ठूलो चिन्ता गर्दछ। देश र दुनियाँमा सामूहिक रूपमा यसको चर्चा हुँदछ। भारतमा युगौँदेखि यी कुराहरूमाथि बल दिइएको छ। कुरुक्षेत्रको युद्धको मैदानमा पनि भगवान कृष्णले वृक्षको चर्चा गर्दथे। युद्धको मैदानमा पनि वृक्षको चर्चा चिन्ता गर्नु भनेको यसको महात्मै कत्रो होला, हामी अनुमान गर्न सक्दछौँ। गीतामा भगवान कृष्ण भन्दछन्, अश्वतः सर्व वृक्षानाम, अर्थात् सबै वृक्षहरूमा म पिपल हुँ। शुक्राचार्य नीतिमा भनिएको छ, नास्ति मूलम अनौषधम, यस्तो कुनै वनस्पति छैन जसमा कुनै औषधीय गुण नहोस्। महाभारतको अनुशासन पर्व, त्यसमा त खुबै विस्तारसित चर्चा गरिएको छ। महाभारतको अनुशासन पर्वमा भनिएको छ, जसले वृक्ष लगाउँदछ उसको लागि यो वृक्ष सन्तानको रूप हुँदछ, यसमा कुनै संशय छैन। जसले वृक्ष दान गर्दछ उसलाई त्यो वृक्षले सन्तान झैँ परलोकमा पनि तारिदिँदछ। त्यसैले आफ्नो कल्याणको इच्छा राख्ने माता पिताले राम्रो वृक्ष लगाऊ अनि तिनीहरूलाई आफ्नो सन्तानको रूपमा पालन गरौँ। हाम्रो शास्त्र गीता हो, शुक्राचार्य नीति हो, महाभारतको अनुशासन पर्व हो, तर आजको पिँढीमा कतिपय मानिसहरू हुँदछन् जसले यी आदर्शहरूलाई बाँचेर देखाएका छन्। केही दिन अघि मैले पुणेका एकजना छोरी सोनलको एउटा उदाहरण मेरो ध्यानमा आयो, त्यसले मेरो मनलाई छोयो। महाभारतको अनुशासन पर्वमा भनिएको छ कि वृक्षले परलोकमा पनि सन्तानको जिम्मेवारी पूरा गर्दछ। सोनलले केवल आफ्नो मात्र पितालाई मात्र होइन, समाजको इच्छाहरूलाई पनि पूरा गर्ने एउटा अद्वितीय कार्य गरेकी छन्। महाराष्ट्रमा पुणेको झुन्नर तालुकामा नारायणपुरका किसान खण्डु मारुति महात्रे, उनले आफ्नो नातिनी सोनलको विवाह एउटा ठूलो प्रेरक ढङ्गमा गरेका छन्। महात्रेज्यूले के गर्नुभएको छ, सोनलको विवाहमा जति पनि आफन्त बन्धु बान्धव अतिथिहरू आएका थिए तिनीहरू सबैलाई केशर आँपको एउटा बिरुवा उपहारको रूपमा दिए। अनि जब मैले सोसियल मिडियामा त्यो चित्र देखेँ त म हैरान थिएँ कि विवाहमा जन्तीहरूको ठाउँमा केवल बिरुवाहरू मात्र देखिन्थे। मनलाई छुने खालको यस्तो दृश्य त्यो चित्रमा देखेँ। सोनल, जो स्वयं एकजना एग्रिकल्चर ग्रेजुएट हुन्, यो आइडिया उसैलाई आएको थियो अनि विवाहमा आँपको बिरुवा भेट दिनु। हेर्नुहोस्, प्रकृतिको प्रेम कति उत्तम ढङ्गमा प्रकट भएको थियो। एक प्रकारले सोनलको विवाह प्रकृति प्रेमको अमर गाथा बनियो। म सोनललाई अनि श्रीमान महात्रेज्यूलाई यस अभिनव प्रयासको निम्ति धेरै धेरै शुभकामना दिदछु अनि यस्तो प्रयोग धेरै मानिसहरूले गर्दछन्। मलाई थाहा छ, जतिखेर म गुजरातको मुख्यमन्त्री थिएँ त्यसबेला त्यहाँ अम्बाजीको मन्दिरमा भदौ महिनामा ठूलो सङ्ख्यामा पदयात्रीहरू आउँदछन्। एकपल्ट एउटा समाजसेवी संगठनले निश्चित गर्यो कि मन्दिरमा जो पनि आउनेछ उसलाई प्रसादको रूपमा एउटा बिरुवा दिइनेछ अनि उसलाई भनिनेछ कि हेर्नुहोस्, यो माताजीको प्रसाद हो, यस बिरुवालाई आफ्नो गाउँमा गएर यसलाई ठूलो बनाउनुपर्छ, माताले तपाईँलाई आशीर्वाद दिइरहनु हुनेछ, यसको चिन्ता गर्नुहोस्। अनि लाखौँ पदयात्री आउँदथे अनि लाखौँ बिरुवाहरू बाँडिएको थियो। यस वर्षा ऋतुमा पनि प्रसादको सट्टामा हामीले बिरुवा दिने परम्परा सुरु गर्न सक्छौँ। एउटा सहज जन आन्दोलन बन्न सक्छ वृक्षारोपणको। म कृषक दाजुभाइहरूलाई त घरिघरि भन्दछु कि हाम्रा खेतहरूको छेउमा जुन हामीले बाँध लगाएर जुन आफ्नो जमिन बर्बाद गरेका छौँ, किन हामी त्यस बाँधको ठाउँमा टिम्बरको खेती नगर्ने। आज भारतलाई घर बनाउनको निम्ति, फर्निचर बनाउनको निम्ति अरबौँ खरबौँको टिम्बर विदेशबाट ल्याउनु परिरहेछ। यदि हामीले हाम्रो खेतको छेउमा यस्ता वृक्षहरू लगायौँ भने जसले फर्निचर अनि घर बनाउनमा सहायता गर्दछ, त 15-20 सालपछि सरकारको पर्मिसन लिएर त्यसलाई काटेर बिक्री पनि गर्न सकिन्छ अनि तपाईँको आयको एउटा नयाँ साधन पनि बन्न सक्छ त्यो। अनि भारत सरकारले टिम्बर इम्पोर्ट पनि गर्नुपर्ने छैन। पछिल्ला दिनहरूमा कतिपय राज्यहरूले यो मौसमको उपयोग गर्दै धेरै अभियान चलाएका छन्। भारत सरकारले त एउटा क्याम्पा कानुन भर्खरै पारित गरेको छ, यसले गर्दा वृक्षारोपणको निम्ति करिब 40,000 करोडभन्दा अधिक धनराशि राज्यहरू कहाँ जानेछ। मलाई बताइएको छ कि महाराष्ट्र सरकारले 1 जुलाईमा राज्यभरि लगभग 2.25 करोड वृक्षहरू लगाएको छ अनि अघिल्लो वर्ष 3 करोड वृक्ष लगाउने सङ्कल्प गरेको छ। सरकारले एउटा जन आन्दोलन खडा गरेको छ। राजस्थान मरुभूमिले यत्रो ठुलो वन महोत्सव आयोजन गर्यो अनि 25 लाख बिरुवाहरू लगाउने सङ्कल्प गरेको छ। राजस्थानमा 25 लाख बिरुवा भनेको सानो कुरा होइन। जसले राजस्थानको धरतीलाई जानेका छन् उनीहरूलाई थाहा छ कि कति ठुलो काम भएको छ। आन्ध्र प्रदेशले पनि 2029 आफ्नो ग्रीन कभर 50% बढाउने निर्णय गरेको छ। केन्द्र सरकारले जुन ग्रीन इन्डिया मिसन चलाइरहेको छ यस अन्तर्गत रेलवेले पनि यस कामलाई सुरु गरेको छ। गुजरातमा पनि वन महोत्सवको एउटा खुबै ठुलो उज्जवल परम्परा छ। यस वर्ष गुजरातले आम्रवन, एकतावन, शहीद वन यस्ता अनेक प्रकल्पहरूलाई वन महोत्सवको रूपमा लिएको छ अनि करोडौँ बिरुवा रोपण गर्ने अभियान चलाएको छ। म सबै राज्यहरूको उल्लेख गर्न सक्दिनँ तर सबै बधाईका पात्र छन्। मेरा प्यारा देशवासीहरू, केही दिन अघि मैले साउथ अफ्रिका जाने अवसर पाएँ। यो मेरो पहिलो यात्रा थियो अनि विदेश यात्रा भएकोले यसमा डिप्लोमेसी हुन्छ, ट्रेडको कुरा हुन्छ, सुरक्षाको सम्बन्धमा चर्चाहरू हुन्छन्, कतिपय एमओयु हुन्छन्, यो त सबै हुने नै हो। तर मेरो लागि साउथ अफ्रिकाको यात्रा एक प्रकारले तीर्थयात्रा थियो। जब हामी साउथ अफ्रिकाको याद गर्दछौँ तब महात्मा गान्धी र नेल्सन मण्डेलाको याद आउनु पनि स्वाभाविक नै हो। विश्वमा अहिंसा, प्रेम, क्षमा यी शब्दहरू जब कानमा पर्दछन् तब गान्धी र मण्डेला यिनीहरूको अनुहार हाम्रो अघि आउँदछ। मेरो साउथ अफ्रिकाको टुरको अवधिमा म फोनिक्स सेटलमेन्ट गएको थिएँ। महात्मा गान्धीको निवास स्थान सर्वोदयको रूपमा परिचित छ। मलाई महात्मा गान्धीले जुन ट्रेनमा यात्रा गरेका थिए अनि जुन ट्रेनको घटनाले एकजना मोहनदासलाई महात्मा गान्धी बनाउने बीजारोपण गरेको थियो, त्यो पिटर म्यारिज बग स्टेसन त्यो रेल यात्रा गर्ने पनि मलाई सौभाग्य प्राप्त भएको थियो। तर म जुन कुरा भन्न चाहन्छु, मलाई यसपल्ट यस्ता महानुभावहरूसित भेट्ने अवसर प्राप्त भयो जसले समानताको लागि, समान अवसरको लागि आफ्नो जवानी समाजको लागि भेट गरेका थिए। नेल्सन मण्डेलासित काँधमा काँध मिलाएर उनीहरूले युद्ध लडेका थिए। 20-20, 22-22 वर्षसम्म जेलमा नेल्सन मण्डेलासित जिन्दगी बिताएका थिए। एक प्रकारले आफ्नो सम्पूर्ण जवानी उनीहरूले त्याग गरेका थिए अनि नेल्सन मण्डेलाका घनिष्ठ मित्र श्रीमान अमत कथाडा, श्रीमान लालु चिबा, श्रीमान जर्ज बेजोस, रोनी कासरिल्स यस्ता महानुभावहरूको दर्शन गर्ने अवसर मलाई प्राप्त भएको थियो। मूल भारतीय तर जहाँ गए त्यहीँका भए, जसका बीचमा रहन्थे उनीहरूको निम्ति ज्यानको बाजी लगाउन हमेसा तयार बने। कत्रो ठुलो ताकत! अनि मजा यो थियो कि जब म उनीहरूसित कुरा गरिरहेको थिएँ, उनीहरूको जेलको अनुभव सुनिरहेको थिएँ, कसैप्रति कुनै कटुता थिएन, कुनै द्वेष थिएन, उनीहरूको अनुहारमा यत्रो ठुलो तपस्या गरेपछि पनि लिनु, दिनु, बन्नु कहीँ पनि यस प्रकारको कुनै लक्षण थिएन। एक प्रकारको आफ्नो कर्तव्य भाव, गीतामा जुन कर्तव्यको लक्षण भनिएको छ त्यसको साक्षात रूप त्यहाँ देखिन्थ्यो। मेरो मनमा त्यो भेटघाट सधैँको निम्ति रहिरहनेछ, समानता र समान अवसर। कुनै पनि समाज र सरकारको लागि योभन्दा ठुलो मन्त्र अरू केही हुन सक्दैन। समभाव अनि ममभाव यही त मार्गहरू हुन् जसले हामीलाई उज्जवल भविष्यतर्फ लिएर जाँदछ। हामी सबै असल जिन्दगी जिउन चाहन्छौँ, नानीहरूको असल, भविष्य हेर्न चाहन्छौँ। सबैको आवश्यकता भिन्न भिन्न हुन सक्छ, प्रायोरिटी बेग्ला बेग्लै हुँदछ, तर मार्ग भने एउटै छ, अनि त्यो मार्ग हो विकासको, समानताको, समान अवसरको, समभावको, मम भावको। आउनुहोस् हामी हाम्रा यी भारतीयहरूप्रति गर्व गरौँ, जसले साउथ अफ्रिकामा पनि हाम्रो जीवनको मूल मन्त्रहरूलाई बाँचेर देखाए। मेरा प्यारा देशवासीहरू, म शिल्पी वर्माको आभारी छु कि उनले मलाई एउटा सन्देश पठाएकी छन्, अनि उनको चिन्ता खुबै स्वाभाविक छ। उनले मलाई एउटा घटनाको बारेमा अवगत गराएकी छन्। प्रधानमन्त्रीज्यू, म शिल्पी वर्मा बोलिरहेको छु बेङ्गलोरबाट, अनि केही दिन अघि मैले एउटा न्युजमा आर्टिकल पढेको थिएँ कि एकजना महिलाले फ्रड चिट इमेलको धोकामा आएर 11 लाख रुपियाँ गुमाएकी छन्, अनि उसले आत्महत्या पनि गरिन्। एउटी नारी भएको हैसियतमा मलाई उसको परिवारसित खुबै सहानुभूति छ। म जान्न चाहन्छु कि यस्ता चिट र फ्रड इमेलको बारेमा तपाईँको विचार के छ भनेर, अनि यो कुरा तपाईँहरूको सबैको ध्यानमा पनि आउँदो होला कि हाम्रो इमेलमा खुबै लोभ्याउने कुराहरू कहिलेकाहीँ हामीले जान्न पाउँछौँ। कसैले मेसेज दिन्छन् कि तपाईँको यति रुपियाँको इनाम लागेको छ, तपाईँले यति रुपियाँ दिनुहोस् अनि यति पैसा लिनुहोस्, अनि कतिपय मानिसहरू भ्रमित भएर रुपियाँको मोहमा फस्दछन्। यो टेक्नोलोजीको माध्यमबाट लुट्ने नयाँ तरिका विश्वभरि फैलिरहेछ, अनि जसरी टेक्नोलोजीले आर्थिक व्यवस्थामा खुबै ठुलो रोल खेलिरहेछ, त त्यसको दुरुपयोग गर्नेहरू पनि मैदानमा आउँदछन्। एकजना रिटायर्ड व्यक्ति जसले आफ्नो छोरीको विवाह गर्नु थियो अनि घर पनि बनाउनु थियो, एक दिन उसले एउटा एसएमएस पाए कि विदेशबाट उसको लागि एउटा महँगो उपहार आएको छ, जसलाई प्राप्त गर्नको निम्ति उनले कस्टम ड्युटीको रूपमा 2 लाख रुपियाँ ब्याङ्कको खातामा जम्मा गर्नुपर्छ भनेर। अनि यी सज्जनले केही नसोची आफ्नो जीवनभरिको मेहनतको कमाईबाट 2 लाख रुपियाँ निकालेर अज्ञात व्यक्तिको नाममा पठाइदिए, अनि त्यो पनि एउटा एसएमएसको भरमा, अनि केही क्षण पछि उनले थाहा पाए कि उनको सबै थोक लुटिसकिएको छ। तपाईँ पनि कहिलेकाहीँ भ्रमित हुनुहुन्छ, अनि उनीहरूले यति राम्रो ढङ्गमा तपाईँलाई चिठी लेख्दछन् अनि तपाईँले पनि त्यो सही लाग्दछ, कुनै पनि फर्जी लेटर प्याड बनाएर पठाउँदछन्, तपाईँको क्रेडिट कार्ड नम्बर, डेबिट कार्ड नम्बर प्राप्त गर्दछन्, अनि टेक्नोलोजीको माध्यमबाट तपाईँको खाता खाली हुँदछ। यो नयाँ तरिकाको धोकाघडी हो, यो डिजिटल धोकाघडी हो। म सम्झन्छु कि हामी सबै यो मोहबाट जोगिनुपर्छ, सजग रहनुपर्छ, अनि यस्तो कुनै झुटो कुरा आएको खण्डमा आफ्ना साथीभाइसित सेयर गरेर उनीहरूलाई अलिकति जागरुक बनाउनुपर्छ। म चाहन्छु कि शिल्पी वर्माले राम्रो कुरा मेरो ध्यानमा ल्याएकी छन्। यस्तो अनुभव त तपाईँहरू सबैले गर्नुहुन्छ होला, तर सायद त्यसलाई तपाईँले त्यति गम्भीरतासित हेर्नुहुन्न। अब यसलाई खुबै ध्यानपूर्वक सोच्नुपर्दछ। मेरा प्यारा देशवासीहरू, अहिले पार्लियामेन्टको सत्र चलिरहेछ, त संसदको सत्रको अवधिमा मलाई देशका धेरै मानिसहरूसित भेट्ने अवसर पनि प्राप्त हुँदछ। हाम्रा सांसद महोदय पनि आआफ्ना क्षेत्रका मानिसहरू लिएर आउँदछन्, भेट गराउँदछन्, कुराहरू बताउँदछन्, आफ्ना समस्याहरू पनि बताउँदछन्। तर हिजो आज मलाई एउटा सुखद अनुभव भइरहेछ। अलिगढका केही छात्रहरू मसित भेट्न आएका थिए। केटाकेटीहरूको ठुलो उत्साह हेर्नु थियो अनि खुबै ठुलो एल्बम लिएर आएका थिए उनीहरू, अनि उनीहरूको अनुहारमा धेरै खुसी थियो। त्यहाँका हाम्रा अलिगढका सांसदले उनीहरूलाई लिएर आएका थिए। उनीहरूले मलाई चित्र देखाए। उनीहरूले अलिगढ रेलवे स्टेसनको सुन्दरीकरण गरेका छन्, स्टेसनमा कलात्मक पेन्टिङ गरेका छन्। यति मात्र होइन, गाउँमा जुन प्लास्टिकको बोतलहरू वा ओइल क्यान, यस्तै मैला कुचेलामा भेटेका वस्तुहरू उनीहरूले खोजेर भेला गरे अनि त्यसमा माटो भरेर फुलका बिरुवाहरू लगाएर भर्टिकल गार्डन बनाएका छन्। अनि रेलवे स्टेसनतर्फ प्लास्टिक बोतलहरूमा यो भर्टिकल गार्डन बनाएर वास्तवमा त्यसलाई एउटा नयाँ रूप दिएका छन्। तपाईँ पनि अलिगढ जाँदा त्यो स्टेसनलाई अवश्य हेर्नुहोला। हिन्दुस्तानका कैयन रेलवे स्टेसनहरूबाट हिजो आज मलाई यस्तो खबरहरू आइरहेको छ। स्थानीय मानिसहरूले रेलवे स्टेसनको भित्ताहरूमा आफ्नो इलाकाको पहिचान आफ्नो कलाद्वारा प्रस्तुत गरिरहेछन्। एउटा नयाँपन पनि महसुस भइरहेछ। जनभागीदारीद्वारा बदलाव कसरी ल्याउन सकिन्छ, यसको यो एउटा उदाहरण हो। देशमा यस प्रकारले काम गर्ने सबैलाई बधाई छ। अलिगढका मेरा साथीहरूलाई मेरो विशेष बधाई। मेरा प्यारा देशवासीहरू, वर्षा ऋतुसितै हाम्रो देशमा त्यौहारहरूको पनि ऋतु रहँदछ। आउने दिनहरूमा सबै ठाउँ मेला लाग्नेछ। मन्दिरहरूमा, पूजाघरहरूमा उत्सव मनाइन्छ अनि तपाईँ पनि आफ्नो घरमा बाहिर पनि उत्सवमा सामेल हुनुहुन्छ। रक्षाबन्धनको त्यौहार हाम्रो एउटा विशेष महत्त्वको त्यौहार हो। पछिल्लो साल झैँ यो साल पनि रक्षाबन्धनको अवसरमा आफ्ना देशका आमाहरू, दिदी बहिनीहरूलाई के तपाईँ प्रधानमन्त्री सुरक्षा बिमा योजना अथवा जीवन ज्योति बिमा योजना भेट गर्न सक्नुहुन्न? सोच्नुहोस्, आफ्नो दिदी बहिनीलाई एउटा यस्तो उपहार दिउँ जसले वास्तवमा उसको जीवनलाई सुरक्षा प्रदान गर्दछ। यति मात्र होइन, हाम्रो घरमा खाना पकाउने महिला, हाम्रो घरमा साफसफाई गर्ने कुनै नारी, गरिब आमाकी छोरी होलिन्, यो रक्षाबन्धनको त्यौहारमा उनीहरूलाई पनि त प्रधानमन्त्री सुरक्षा बिमा योजना अथवा जीवन ज्योति बिमा योजना भेटको रूपमा दिन सक्नेछौँ। अनि यही त सामाजिक सुरक्षा हो, यही त हो रक्षाबन्धनको सही अर्थ। मेरा प्यारा देशवासीहरू, हामी बीच यस्ता धेरै व्यक्तिहरू छन् जसको जन्म स्वतन्त्रतापछि भएको छ। अनि म देशको पहिलो यस्तो प्रधानमन्त्री हुँ जो स्वतन्त्र हिन्दुस्तानमा जन्मिएको हुँ। 8 अगस्त क्विट इन्डिया मुभमेन्ट सुरु भएको थियो। हिन्दुस्तान छोडा, भारत छोडा यसको 75 वर्ष भएको छ अनि 15 अगस्तमा स्वतन्त्रताको 70 साल भइरहेछ। हामीले स्वतन्त्रताको आनन्द त लिइरहेका छौँ, स्वतन्त्र नागरिक हुनुको गर्व पनि गरिरहेका छौँ, तर यो स्वतन्त्रता दिलाउने ती महापुरुषहरूलाई याद गर्ने अवसर हो यो। हिन्दुस्तान छोडेको 75 साल अनि भारतको स्वतन्त्रताको 70 वर्षले हाम्रो लागि नयाँ प्रेरणा दिन सक्नेछ, नयाँ उमङ्ग जगाउन सक्छ, देशको लागि केही गर्ने संकल्पको अवसर बन्न सक्छ। सारा देश स्वतन्त्रताका ती वीरहरूको यादमा डुब्नेछ। चारैतिर स्वतन्त्रताको सुगन्ध फेरि एकपल्ट महसुस गर्नुपर्छ। यो माहौल हामी सबैले बनाऊँ अनि स्वतन्त्रताको पर्व यो सरकारी कार्यक्रम होइन, यो देशवासीहरूको कार्यक्रम हुनुपर्छ। दीपावली सराह हुनुपर्छ हाम्रो त्यो उत्सव। म आशा गर्दछु कि तपाईँ पनि देशभक्तिको प्रेरणासित जोडिएको केही न केही राम्रो काम अवश्य गर्नुहुनेछ। यसको चित्र नरेन्द्र मोदी एपमा अवश्य पठाउनुहोस्। देशमा एउटा वातावरण बनाउनुहोस्। प्यारा देशवासीहरू, 15 अगस्तको दिन मलाई लाल किल्लाको प्राचीरबाट देशसित बात गर्ने सौभाग्य मिल्दछ, एउटा परम्परा हो। तपाईँको मनमा पनि कति कुराहरू होलान् जसलाई तपाईँ चाहनुहुन्छ होला कि तपाईँको कुरा पनि लाल किल्लाबाट त्यतिकै प्रखरतासित राखियोस् भनेर म तपाईँहरू सबैलाई निमन्त्रणा दिँदछु। तपाईँको मनमा जुन विचार आउँदछ, जसलाई तपाईँको प्रतिनिधिको रूपमा, तपाईँको प्रधान सेवकको रूपमा मैले तपाईँको त्यो कुरालाई बताउनु पर्छ भने तपाईँले मलाई लेखेर अवश्य पठाउनुहोस्। सुझाव दिनुहोस्, सल्लाह दिनुहोस्, नयाँ विचार दिनुहोस्। म तपाईँको कुरालाई देशवासीहरूसम्म पुर्याउने प्रयास गर्नेछु। अनि म चाहदिनँ कि लाल किल्लाको प्राचीरबाट जुन कुरा बोलिन्छ त्यो कुरा प्रधानमन्त्रीको होस्। लाल किल्लाको प्राचीरबाट बोलिएको कुरा 125 करोड देशवासीहरूको हुनुपर्छ। तपाईँ अवश्य मलाई केही न केही लेखेर पठाउनुहोस्। नरेन्द्र मोदी एपमा पठाउन सक्नुहुन्छ, mygov.inमा पठाउन सक्नुहुन्छ। अनि हिजो आज त टेक्नोलोजीको प्लेटफर्म यति सजिलो छ कि तपाईँले आरामसित तपाईँको आफ्नो कुराहरू मसम्म पुर्याउन सक्नुहुन्छ। म तपाईँहरूलाई निमन्त्रणा दिँदछु। आउनुहोस्, स्वतन्त्रताका वीर सपुतहरूको पुण्य स्मरण गरौँ, भारतको लागि जीवन दिने महापुरुषहरूलाई याद गरौँ अनि देशको लागि केही गर्ने संकल्प लिएर अघि बढौँ। धेरै धेरै शुभकामना, धेरै धेरै धन्यवाद।